तो ये सब का मोमिन सारे एक दूसरे के साथ कोऑपरेट करके ये काम करते हैं, औलिया हैं एक दूसरे के, प्लान करते हैं, स्ट्रेटजाइज करते हैं किस तरह ये काम किया जाए, किस तरह बुराई को खत्म किया जाए। आज प्लानिंग हर चीज के लिए बाकी है, लेकिन इस काम के लिए कोई नहीं प्लान करता, इस काम के लिए इकट्ठे मिल के कोई नहीं चलना चाहता कि ये भी कोई काम है, औलिया है वो एक दूसरे के, एक दूसरे के साथ मिलके ये काम करते हैं। आज कोताही हुई है ना इस काम में, बनी इसराइल में भी सबसे पहले यही कोताही हुई थी। एक दिन वो मना करते थे लोगों को, अगले दिन उन्हीं के साथ बैठ के खाने पीने शुरू कर देते थे, तो फिर देखिए उनका हाल क्या हुआ। तो अगर हम अपने ईमान का दावा करते ना, हमारी तमन्ना होनी चाहिए कि मैंने नेकी फैलानी है मैं जिधर भी जाऊं, मैंने बुराई से रोकना है मैं जिधर भी जाऊं, कहीं बिल्कुल ही मुंह बंद हो जाए तो कम से कम बुराई समझ लें उसको, मगर ऐसे तो ना हो कि बुराइयों की तारीफें करने लगे और बुराइयों पे लोगों को शाबाश देने लगे ताकि वो मुझे अच्छा समझे, बस मैं इसकी तारीफ करूंगी तो मुझे अच्छा समझेगी। अल्लाह अकबर। जहां मुसलमान एक मजलिस में बैठे हो वहां अल्लाह की नाफरमानी के काम नहीं होने चाहिए। एक मजलिस में बैठ के बुराई के फैलाने वाले ना हम बने, बल्कि बुराई को मिटाने वाले बने, भलाइयों को फैलाने वाले बने, कि उस मजलिस से लोग उठे तो उनके अंदर भलाई का शौक हो, कोई नेकी के काम का शौक बढ़े, ना कि बुराई के ऊपर उनको इनकरेजमेंट हो। मोमिन का मिजाज ही नहीं है ये। और उसके बाद आया वह यकीमून सलात, उसके बाद आया नमाज को कायम करते। हम सोचते हैं बस नमाजें ही पढ़ ली काफी हो गया, फिर नमाजें तो एक पिलर ऑफ इस्लाम है, एक पिलर ऑफ इस्लाम जिस पे इस्लाम की इमारत खड़ी है, उसी को सब कुछ समझ लेना कि पिलर खड़ा कर दिया इमारत बन गई क्या? पिलर के ऊपर तो बिल्डिंग बनेगी। ये पिलर है, नमाज है, रोजा है, ज़कात है, हज है, आप इसको कुल इस्लाम समझ लिया, वो जो नमाजी बन गया ना वो तो जैसे बस अब सबसे नेक और दीनदार लोग यही है। तो ये काफी नहीं है, इसको एक सतून समझे अपनी इमारत के लिए। आगे क्या है इससे बढ़ के है, या मुरूना बिल मारूगा या नहुना निल मुनकर। हम नमाजें पढ़ लेते हैं, अब कैसे बुराई से रोके, बुराई से रोकूंगी तो लोग मुझे कहेंगे ये क्या और मेरे खिलाफ हो जाएंगे। तो इस वजह से हम लोगों में भी तो पॉपुलर रहना चाहते हैं ना, लोग हमें कहें बड़ी दीनदार है, कितनी नाइस है, कितना नी अच्छी है। वही तो ना ज़कात, और ज़कात अदा करते हैं, ज़कात देने वाले हैं ये लोग, अल्लाह के रास्ते में क्यों खर्च करना इनके लिए आसान है। अब देखते हैं पहले भी लोग जो मुनाफिक लोग थे उनकी क्या खसलत बताई गई थी, मुट्ठी बंद कर लेते हैं। ये देते हैं क्यों, इनके लिए देना क्यों आसान हो जाता, इन्होंने भी तो मेहनत से माल कमाया, इसलिए कि ये अपनी जिंदगी पे, अपने माल पे, अपने वक्त पे, हर चीज पे अल्लाह का हक समझते हैं। अल्लाह का हुक्म आया मुझे देना है तो दे दिया, खर्च करने में इनको कोई दिक्कत नहीं होती, कोई मुश्किल नहीं होती। उनको खर्च करने से पहले कितने हॉल उठते, कितनी दफा सोचना पड़ता, इन्होंने तो अपनी जिंदगी का सौदा कर रखा है ना अपने रब से। जिसने सौदा कर रखा हो तो उसको क्या दे? कहते हैं माल भी अल्लाह की अमानत है, उसने ही दिया है ना, तो उसके रास्ते में कैसे नहीं खर्च करें। अल्लाह अकबर। अच्छा एक बात और, यहाँ भी यकीमून सलात आया ना, मुनाफिक भी तो नमाज पढ़ते थे, तो फिर क्या फर्क हुआ? उनकी नमाज सुस्ती वाली थी, उनकी नमाज में अल्लाह को कम याद करते थे, कभी अल्लाह की याद आ गई बाकी अपनी प्लानिंग चलती रही नमाज में, पढ़ी ना पढ़ी बराबर है, नमाज उनको ना बुराई से रोकती ना फहाशी रोकती, क्योंकि कुरान तो कहता है नमाज बुराई से बेहयाई से रोकती है, इनकी नमाज तो उनको रोकती नहीं थी। ये जो ईमान वाले इनकी नमाज है जो वो सही वाकई पढ़ी हुई नमाज है। ये कौन सी नमाज है कि अभी नमाज का टाइम हो गया, अच्छा जी बहुत ये तो बड़ी नमाजी और नेक है, अभी नमाज के लिए उठे और उसके बाद फिर म्यूजिक चल गया और फिर डांस शुरू हो गया, वो नमाज ने क्या बेहयाई से रोका, डांस फ्लोर खोल दो आप, नमाज भी पढ़ ली और वो भी खुल गया। भाई यूतीउन अल्लाह व रसूलहू, और इताअत करते हैं अल्लाह की और उसके रसूल की। अब देखिए ये काम करके ये नहीं समझते कि हम तो बस बहुत बड़े दीनदार लोग हो गए, उसके बाद भी इताअत अल्लाह की और उसके रसूल की, यानी हर काम में अल्लाह और उसके रसूल से पूछ के चलते हैं, बस फारिग नहीं है बस अब इसके बाद, नमाजें जी पढ़ ली, हम तो जी इतना डोनेशन देते हैं, हमने फलानी मस्जिद बनवा ली है, हमने ये किया, ये नहीं। अपने रब की बताई हुई गाइडेंस में जिंदगी गुजारते हैं, रसूल के बताए हुए तरीके पे जिंदगी गुजारते हैं। ये नहीं कहते अल्लाह की बात है ना तो वो तो हम मानेंगे, रसूल की बात है वो नहीं हम मान सकते, ये तो बस हदीस ही है ना, कोई बात नहीं, ये नहीं कहते। उलाइक सयरहमुहुमुल्लाह, अल्लाहु अकबर, ये है लोग अन करीब रहम करेगा इन पे अल्लाह, इन पे अल्लाह की रहमत होगी, ऐसे लोग डिजर्व करते हैं अल्लाह ताला की रहमत। आप समझ आ गई किन लोग कौन लोग हैं, कौन लोग हैं इनमें? यामुरूना बिल मारूफ करने वाले, यनहाउना अनिल मुनकर करने वाले, युकीमुना सलात वाले, युतुना ज़कात वाले, युतीउना अल्लाह व रसूलहु करने वाले, तब अल्लाह की रहमत आती है। हम सब चाहते हैं हमारे घरों पे अल्लाह की रहमत हो, उसके लिए हम कभी दर्स कराते हैं, कभी कुरान खानिया कराते हैं, आ जाओ मेरे घर में अल्लाह की रहमत हो जाए, जरा बरकतें हो जाए, ये करोगे तो अल्लाह की रहमत, अल्लाह ताला ने कुरान में फरमाया है अन करीब, बस समझ लो आ गई अल्लाह की रहमत, हो गई समझ लो अल्लाह की रहमत जो ये काम करेंगे। अब घर में अल्लाह की नाफरमानियां चल रही हूं, अब आप जितने मर्जी दर्स करा लें उसे क्या फायदा होगा, दर्सों पे तो नहीं अल्लाह की रहमत लिखी हुई कि जिस घर में दर्स होगा वहां पे अल्लाह की रहमत होगी। तो ये कहा गया जो ये काम करेंगे, हम एक दर्स करा के ना बस फारिग समझते हैं अपने आप को, एक कुरान हानी करा के फारिग समझते हैं, इताअत कौन करेगा अल्लाह रसूल की, वहां पे तो अल्लाह रसूल के हुक्म टूट रहे, नमाज कायम नहीं हो रही घर में, या मुरूना बिल मुनकर हो रहा है घर में, तो फिर कैसे ये रहमत आएगी? अगर रहम चाहिए ना अल्लाह से, अल्लाह मेरे ऊपर रहम कर, हम ये कहते हैं रहम चाहिए ना, तो अल्लाह ताला कहते हैं रहम के ये जरिए, खुद फरमा दिया अन करीब वो रहम करेगा ऐसे लोगों पे। इन्नल्लाह अजीजुल हकीम, बेशक अल्लाह ताला गालिब है, हिकमत वाला है। तो कैसे पता चलेगा अल्लाह की रहमत हो रही है या नहीं हो रही, जब वाकई इन कामों में दिलचस्पी होगी, वाकई दिलों का इत्मीनान होगा, वाकई ताल्लुक बिल्लाह मजबूत हो रहा होगा, फितने उनसे और हादसात से बचाव हो रहा होगा, जब एक दूसरे के साथ लोग मुआविन होंगे इस तरह के कामों में, तब समझे कि अल्लाह की रहमतें आ रही हैं। वाद अल्लाहुल मोमिनीन वल मोमिनात, अल्लाह का वादा है मोमिन मर्दों से और मोमिन औरतों से। अब बाज लोग पूछते हैं, सवाल भी आता है कि हमें कैसे पता चलेगा हम मोमिन है या नहीं, तो आज आपको पता चल गया नहीं, ये सिफात देख ले और अपने अंदर ढूंढ ले। ऐसे मोमिनों से अल्लाह का वादा है, किस चीज का, जन्नत तजरी मिन तहतिह अनहार खालिदीन फीहा, ऐसे बागात का जिसमें नहरें बहती हैं, जिसमें नहरें बहती हैं, हमेशा रहने वाले हैं उनमें, हमेशा रहने वाले हैं, कोई नहीं निकालेगा वहां से। तुम दुनिया में अल्लाह की खातिर किसी से बुराई सुनते हो, कोई तुम्हें वकियानूसी कहता है, कोई तुम्हें कुछ टाइटल देता है, कोई कुछ देता है, देखो अल्लाह के यहाँ तुम्हारी कितनी इज्जत है। जब अल्लाह की इताअत और उसके रसूल की इताअत करोगे, उसकी खातिर किसी से भी कोई बात सुननी पड़ जाए, उसको उसके ऊपर दुख ना करें, लेकिन देखिए अल्लाह ने कितनी बड़ी इज्जत रखी हुई है, यहां से कोई भी नहीं निकालेगा। वह मसाकिना तय्यिबतन, और घर पाकीजा, औरतों को तो खास तौर पे हमें घरों का शौक होता है, ऐसे घर हैं जो पाकीजा हैं, कैसे घर हैं इंशाल्लाह मैं अभी आपको बताती हूँ। फी जन्नाती अदन, हमेशा की के बागात है। तगानी में यह हदीस है कि अल्लाह ताला ने जन्नत अदन अपने हाथों से बनाई है और इसमें फलों को लटकाया और नहरों को चलाया और फिर उसकी तरफ देख के फरमाया बोल, तो उसने कहा कद अफलहल मोमिनून, हाँ कामयाब हो गए मोमिन, कितने अच्छे रहे मोमिन कि इनको ये जन्नतें मिल रही। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मसाकिन तय्यिबतन फी जन्नत अदन के मुतल्लिक, जब सवाल किया गया तो फरमाया ये मोतियों का एक महल है, यानी ये मसाकिन तय्यिबा क्या है, मोतियों का एक महल है, इसमें सुर्ख याकूत की 70 हवेलियां, हर हवेली में सब जमुर्रद के 70 घर है, हर घर में 70 तख्त है, हर तख्त पर हर रंग के 70 बिस्तर है, हर बिस्तर पर बड़ी आंखों वाली एक हूर है, हर घर में दस्तरखान है 70 दस्तरखान, और हर दस्तरखान पे 70 किस्म के खाने हैं, हर घर में 70 खिदमत गुजार है, और मोमिन को हर सुबह اتنی قوت دی جائے گی کہ وہ ان تمام چیزوں کو صرف کر سکے, یعنی ساری چیزیں استعمال کر سکے گا. یہ تفسیر ابن ابی حاتم میں. پھر صحیح بخاری اور مسلم میں ہے, آپ صلی اللہ علیہ وسلم نے فرمایا دو جنتیں چاندی کی ہیں, ان کے برتن اور جو کچھ ہے وہ سب چاندی کا, دو جنتیں سونے کی, ان کے برتن اور جو کچھ ہے وہ سونے کا, لوگوں کے اور ان کے رب کے درمیان صرف کی بریائی کی چادر ہے جو اللہ کے چہرے پر جنت عدن میں, یعنی اللہ کے چہرے پر جنت عدن میں ہے, یعنی اللہ تعالیٰ کے قریب ہے وہ. نبی صلی اللہ علیہ وسلم نے فرمایا یہ مسلم اور بخاری میں کہ مومن کے لیے جنت میں کھوکھلے موتیوں کا ایک خیمہ ہے جس کا ڈسٹینس جو ہے نا 60 miles کا ہے, یعنی خیمے ہیں جو موتی کے بنے ہیں اور موتی کے اندر کھوکھلا, یعنی موتی کے اندر ہالو ہے اور وہ اندر ڈسٹینس کتنا 60 miles کا, اتنے بڑے بڑے خیمے ہیں. پھر ایک حدیث ترمذی ہے, نسائی اور ابن ماجہ میں ہے کہ جنت میں 100 درجے ہیں, ہر 2 درجوں میں زمین و آسمان جتنا فاصلہ ہے, اور فردوس ان میں سب سے بلند درجہ ہے, اسی سے جنت کی 4 دریا نکلتے ہیں, اس کے اوپر عرش ہے, بس جب تم اللہ سے سوال کرو تو فردوس کا سوال کیا کرو. آپ صلی اللہ علیہ وسلم نے فرمایا یہ بھی بخاری اور مسلم میں کہ جو پہلا گروہ جنت میں داخل ہوگا اس کی صورت 14 رات کے چاند کی طرح ہوں گی, جو ان کے قریب ہوں گے ان کی صورت چمکدار ستارے کی طرح ہوں گی, وہ پیشاب اور پخانہ نہیں کریں گے, تھوکیں گے بھی نہیں, ان کی نہ ناک نکلے گی, ان کی سونے کی کنگھی ہوگی اور ان کا پسینہ مشک کی طرح ہوگا, جیسے سینٹ پرفیوم سمجھ لیں, ان کی انگیٹھیوں میں عود لگتا ہوگا, ایئر فریشنر سمجھ لیں, عود تو اس سے بھی زیادہ خوبصورت سمیل ہے, ان کی بیویاں بڑی آنکھوں والی ہورے ہوں گی, ان سب کی تخلیق ایک شخص کی طرح ہوگی, وہ سب اپنے باپ آدم علیہ السلام کی صورت پہ ہوں گے, جن کا قد آسمان میں 60 گز کے برابر ہوگا, یعنی آدمی اس طرح ہوں گے. آپ صلی اللہ علیہ وسلم نے فرمایا دارمی میں اور مسند احمد میں ایک جنتی شخص کو کھانے پینے جمع اور شہوت میں 100 آدمیوں کی طاقت ہوگی, اور ایک یہودی نے یہ سن کے کہا جو شخص کھائے گا اور پیے گا اس کو قضاء حاجت بھی ہوگی, آپ نے فرمایا نہیں, اس کے جسم سے پسینہ ہی نکلے گا جس سے سارا اس کا مطلب وہ ہو جائے گا. آپ صلی اللہ علیہ وسلم نے فرمایا اہل جنت میں سے ادنا شخص وہ ہوگا, سب سے یعنی کم درجے کا جنتی ہوگا, جس کے 80,000 خادم ہوں گے اور اس کی 80,000 اور اس کی 72 بیویاں ہوں گی, اور اس کے لیے موتی زمرد یاقوت کا اتنا بڑا گنبد بنایا جائے گا جتنا جابیہ اور صنعاء میں مسافت ہے, اتنا زیادہ ڈسٹینس. ترمذی میں یہ حدیث ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا موسیٰ علیہ السلام نے ایک دفعہ اللہ تعالیٰ سے پوچھا جنت میں سب سے کم درجہ کس شخص کا ہوگا, اللہ تعالیٰ نے فرمایا وہ ایک شخص ہوگا جو تمام جنتیوں کے جنت میں داخل ہونے کے بعد جنت میں جائے گا, اسے کہا جائے گا جنت میں چلے جاؤ, وہ کہے گا اے میرے رب میں جنت میں کہاں جاؤں, جنت کے تو محلات اور اس کے درجات پہ لوگوں نے پہلے ہی قبضہ کر لیا, اسے کہا جائے گا تم اس بات پہ راضی ہو کہ تم کو جنت میں اتنا علاقہ مل جائے جتنا دنیا میں کسی بادشاہ کے ملک کا علاقہ ہوتا ہے, وہ شخص عرض کرے گا میرے رب میں راضی ہوں, اللہ تعالیٰ فرمائے گا جاؤ اتنا علاقہ لے لو اور اس کا 5 گنا زیادہ لے لو, اور اس کے علاوہ وہ چیز بھی لے لو جو تمہارے دل کو پسند آئے اور تمہاری آنکھوں کو اچھی لگے, وہ شخص کہے گا اے میرے رب میں راضی ہوں, اے میرے رب میں راضی ہوں. پھر موسیٰ علیہ السلام نے پوچھا اور جن لوگوں کا جنت میں سب سے بڑا درجہ ہوگا وہ لوگ کون ہوں گے, اللہ تعالیٰ نے فرمایا یہ وہ گروہ ہے جس کو میں نے پسند کر لیا, ان کی عزت و کرامت پہ میں نے مہر لگا دی, ان کو وہ نعمتیں ملیں گی جن کو کسی آنکھ نے نہ دیکھا ہوگا, کسی کان نے نہ سنا ہوگا, اور نہ کسی کے ذہن میں اس کا تصور بھی آیا ہوگا. فلا تعلم نفس ما اخفی لهم من قرۃ اعین, سورہ سجدہ میں ہے نا, تو یہ مسلم میں روایت ہے. تو اتنی نعمتیں ملیں گی, ایسے محلات اور ایسے باغات ملیں گے ان کا تصور انسان اس دنیا میں نہیں کر سکتا, یعنی جن کے پتھر بھی یعنی جو بکھرے ہوں گے وہ موتی اور یاقوت ہوں گے, اس جگہ کا آپ کیا کہہ سکتے, جس کے برتن سونے چاندی کے ہوں, اللہ اکبر. اور جب وہاں پہ جو مومن ہوں گے صبح شام سانس کے ساتھ اللہ کی حمد اور تسبیح کریں گے, جہاں موت نہیں, جہاں پہ بڑھاپا نہیں, جہاں پہ بیماری نہیں, اور جنت عدن کو تو جیسے میں نے بتایا اللہ تعالیٰ نے اپنے ہاتھ سے تعمیر کیا, اس کی ایک ایک اینٹ سفید موتی کی, ایک سرخ یاقوت کی, ایک سبز زمرد کی, اس کی مٹی مشک ہے, اس کے پتھر لولو ہیں, اس کی گھاس زعفران ہے, کیسی وہ اللہ تعالیٰ نے یہ نعمتیں بنائی ہیں. بعض محلات میں سونے کے باغات ہوں گے और बाज मोहल्लात में महल ऐसे होंगे, यहाँ पे तो पैलेस का हम सोच ही नहीं सकते। कभी कोई जाए किसी जगह पे, कोई बड़ा होटल देखने के लिए जाए, वहां पे दुबई में उन्होंने बनाया हुआ है बुर्ज दुबई, कितनी टिकट दे के आप जाते हैं सिर्फ एक चीज देखने के लिए। रहना तो दूर की बात है, और ये देखो कि ये उसकी मिल्कियत है, और एक नहीं है, 70-70 बड़े बड़े गुंबदों वाले, खूबसूरत मोतियों वाले, चांदी के महल। अल्लाह अकबर, और तुम कैसे रीछते जाते हो दुनिया के पीछे। اللہم جعلنا منہم، اللہ ہمیں ان میں شامل کر دے۔ اور اللہ تعالیٰ نے فرمایا اس پہ ہی نہیں، صرف ورضوان من اللہ اکبر، جس کو اللہ کی رضا مل گئی نا، وہ تو سب سے بڑی چیز ہے۔ ذالک ہو الفوز العظیم، یہ ہے جو بڑی کامیابی ہے۔ یہ تو محل اور خیمے اور وہاں کے پتھر اور وہاں کی نہریں اور وہاں کے باغ، یہ تو کوئی بھی چیز نہیں ہے۔ جس کو اللہ کی رضا مل جائے نا، وہ سب سے بڑی چیز ہے، سب سے بڑی کامیابی ہے۔ کبھی یہ بتائیں کہ ہم نے اس کو کامیابی بھی سمجھا ہے کہ نہیں؟ کامیابی کیا ہے؟ کامیابی کی یہ ڈیفینیشن شاید جب صرف ہم قرآن پڑھتے ہیں نا، تو یہ ڈیفینیشن ہمیں آتی ہے۔ اب آپ کو اگر اسائنمنٹ دے دی جائے سب سے بڑی کامیابی کیا، تو سارے لکھیں گے کہ رضوان من اللہ اکبر، یہ جنت مل گئی اس کو سب سے بڑی کامیابی۔ لیکن جب ہم دنیا میں نکلتے ہیں، کیا واقعی اسی عینک سے دیکھتے ہیں لوگوں کو؟ یہ گلاسز پہنی ہوتی ہیں آپ نے، یا اس کو اتار کے رکھ دیتے ہیں یا کلاس ختم ہوتی؟ وہاں پہ فوز العظیم کون سی نظر آتی ہے؟ جو بچہ ہارورڈ میں پڑھنے چلا گیا، ہاں جو ڈاکٹر بن گیا وہ بڑی کامیابی ہے بھائی، جس نے فلاں جگہ پہ گھر خرید لیا بڑے کامیاب ہیں بھائی، جس کے بچے لائق نکل آئے بڑی کامیابی ہے، جس کو پروموشن مل گئی وہ کسی جگہ کا پریزیڈنٹ بن گیا بڑی کامیابی ہے بھائی، بڑے کامیاب لوگ ہیں۔ اللہ، اور تب ہماری یہ ڈیفینیشن کہاں جاتی ہے؟ ایسا ہے نا، جن کے پاس بہت پیسہ ہے وہ بھی بڑے کامیاب ہیں، دیکھا ان کا گھر کتنے بڑے کامیاب ہیں، ہم سے دوستی میں فخر ہے، ان سے کانٹیکٹ بنانے میں فخر ہے، ان کے لیے بھاگتے ہیں۔ یہ کامیابی پھر بھول جاتے ہیں کہ یہ بڑی کامیابی ہے۔ اللہ، آپ صلی اللہ علیہ وسلم نے فرمایا، اللہ تعالیٰ اہل جنت سے فرمائے گا، یہ بخاری اور مسلم میں، اے اہل جنت، وہ کہیں گے لبیک اے ہمارے رب، ہم تیری اطاعت کے لیے حاضر، لبیک وسعدیک۔ اللہ تعالیٰ فرمائے گا کیا تم راضی ہو گئے؟ وہ کہیں گے اللہ ہم کیوں نہ راضی ہوں، ہمیں تو نے اتنا عطا کر دیا جو تو نے اپنی مخلوق میں کسی کو بھی نہیں دیا۔ اللہ تعالیٰ فرمائے گا میں تم کو اس سے بھی افضل چیز عطا فرماؤں؟ وہ عرض کریں گے اس سے افضل چیز اور کیا ہو سکتی ہے؟ اللہ تعالیٰ فرمائے گا میں نے تم پر اپنی رضا تمہیں دے دی، اب میں تم سے کبھی ناراض نہیں ہوں گا۔ اب مجھے بتائیں کہ ایک مومن جس نے اپنی پوری زندگی اس چیز کی سٹرگل میں گزاری، میرا اللہ مجھ سے ناراض نہ ہو جائے، اس کے لیے یہ کلمات کیسے ہوں گے؟ اس کے لیے تو اس سے بڑی کوئی بڑھ کے خوشی ہو ہی نہیں سکتی۔ اس کا گول جو تھا دنیا میں، کوئی پیسہ، کوئی بڑی بڑی محل بنانا اور چیزیں اور گاڑیاں، یہ نہیں تھی۔ اس کے گول دنیا میں تھا اللہ کی رضا، اللہ کی رضا وہ اس کو مل گئی آج، اس سے بڑی نعمت اور کوئی نہیں۔ قرآن کہہ رہا ہے کہ یہ سب سے بڑی چیز ہے۔ بندے کو جب یہ پتا چل جائے نا اس کا مولا اس سے راضی ہے، تو اس کو ہر نعمت سے زیادہ خوشی ہوتی ہے۔ اگر اس کو جسمانی آرام بھی مل جائے، آسائشیں بھی مل جائے، لیکن اس کو یہ پتا ہو میرا رب مجھ سے ناراض ہے، تو ساری عیش اور آرام، ساری یہ چیزیں، ان کی ساری راحتیں ختم ہو جائیں گی اس کے لیے۔ اس کو پھولوں کی سیج بھی پھر کانٹوں کی طرح چبھے گی، لیکن اگر اس کو جسمانی تکلیف بھی ہو، بھوک پیاس بھی ہو، لوگ اس کو ڈفرینٹ باتیں کہہ رہے ہیں، تانے بھی دے رہے ہیں، لیکن اس کو یہ پتا ہے میرا رب اس بات میں مجھ سے راضی ہے، تو اس کی خوشی کا کوئی اندازہ ہی نہیں کر سکتا۔ حسن بصری نے فرمایا تھا، اللہ کی رضا سے ان کے دلوں میں جو لذت اور خوشی حاصل ہوتی ہے، وہ جنت کی تمام نعمتوں سے زیادہ لذیذ ہوتی ہے، جو جنت والے ہیں نا ان کے لیے، اور ان کی آنکھیں سب سے زیادہ اس نعمت سے ٹھنڈی ہوتی۔ زبخشری نے کہا کہ اللہ تعالیٰ نے فرمایا، اللہ کی رضا سب سے بڑی چیز ہے، اس میں مقربین کے درجات کی طرف اشارہ ہے، کہ ہر چند کے تمام جنتی اللہ تعالیٰ سے راضی ہوتے ہیں، لیکن ان کے درجات مختلف ہیں۔ ہر فلاح اور سعادت کا سبب اللہ کی رضا ہے، جس کو یعنی جو بھی کامیابی ملے گی وہ اسی وجہ سے کہ اللہ راضی ہے. اور یہ بھی ہے کہ اللہ تعالیٰ کی رضا اس وقت حاصل ہوگی جب اہل جنت اللہ تعالیٰ کا دیدار کریں گے. حضرت جریر بن عبداللہ بیان کرتے ہیں کہ ہم نبی کریم صلی اللہ علیہ وسلم کے پاس بیٹھے ہوئے تھے تو آپ نے 14ویں رات کے چاند کی طرف دیکھا, آپ نے فرمایا تم ان قریب اپنے رب کو اس طرح دیکھو گے جس طرح اس چاند کو دیکھ رہے ہو. اگر تم سے ہو سکے تو سورج نکلنے سے پہلے اور سورج غروب ہونے سے پہلے کی نمازوں یعنی فجر اور عصر کی نمازوں اس سے عاجز نہ ہونا, یعنی ان کی حفاظت کرنا. یہ فرمایا بخاری اور مسلم میں. اسی طرح مسلم میں ایک اور روایت میں آپ صلی اللہ علیہ وسلم نے فرمایا جب اہل جنت جنت میں داخل ہو جائیں گے اللہ تعالیٰ فرمائے گا تم کوئی اور چیز چاہتے ہو جو میں تم کو دوں؟ وہ عرض کریں گے تو نے تو ہمارے چہروں کو روشن کر دیا, کیا تو نے ہمیں جنت میں داخل نہیں کر دیا؟ کیا تو نے ہمیں دوزخ سے نجات نہیں دے دی؟ یعنی اس سے زیادہ بڑھ کے اور ہمارے لیے کیا خوش قسمتی ہو سکتی؟ آپ نے فرمایا پھر اللہ تعالیٰ حجاب اٹھا دیں گے اور اہل جنت کو ایسی کوئی چیز عطا نہیں کی گئی ہوگی جو ان کو اپنے رب کے دیدار سے زیادہ محبوب ہو, اتنی زیادہ ان کو محبوب ہوگی. اسی لیے آپ صلی اللہ علیہ وسلم نماز میں یہ دعا کیا کرتے تھے, اس کا ترجمہ آپ کو بتا دیتی ہوں. اے اللہ اپنے علم غیب سے اور مخلوق پہ اپنی قدرت سے مجھے اس وقت تک زندہ رکھنا جب تک میرے لیے زندہ رہنا بہتر, اور مجھے اس وقت موت دینا جب تیرے علم میں میرے لیے موت بہتر. اے اللہ میں تجھ سے غیب میں یعنی جب کوئی نہ دیکھ رہا ہوں اور شہادت میں یعنی لوگوں کے سامنے تیرے خوف کا سوال کرتا ہوں, اور میں رضا اور غضب میں کلمہ حق کہنے کا سوال کرتا ہوں, اور فقر اور غنا میں میانہ روی کا سوال کرتا ہوں. میں تجھ سے ختم نہ ہونے والی نعمت کا سوال کرتا ہوں, اور زائل نہ ہونے والی آنکھوں کی ٹھنڈک کا سوال کرتا ہوں, اور تقدیر واقع ہونے کے بعد اس پہ راضی رہنے کا سوال کرتا ہوں, اور موت کے بعد ٹھنڈی زندگی کا سوال کرتا ہوں, اور تیرے چہرے کی طرف دیکھنے کی لذت کا سوال کرتا ہوں, اور تجھ سے ملاقات کے شوق کا سوال کرتا ہوں جو بغیر کسی ضرر کے ہو اور بغیر کسی گمراہ کرنے والے فتنے کے حاصل ہو. اے اللہ ہمیں ایمان کی زینت کے ساتھ مزین کر دے, ہمیں ہدایت یافتہ اور ہدایت دینے والا بنا دے. تو اس حدیث میں نسائی میں اور مسند احمد میں ہی اس میں جو دعا ہے آپ صلی اللہ علیہ وسلم نے اللہ کے دیدار کرنے اور اس سے ملاقات کے شوق کو حاصل کرنے کی دعا کی ہے. ابو یزید نے کہا کہ اللہ کے کچھ ایسے بندے ہیں کہ اگر اللہ جنت میں اپنے چہرے کو حجاب میں کر دے تو وہ جنت میں اس طرح فریاد کریں جس طرح دوزخی دوزخ میں فریاد کرتے ہیں, ویسے تڑپے وہ. ان کی زندگی میں یہی تھا کہ اللہ کا دیدار ہم کریں. اور ایک روایت آتی ہے, اس سند نہیں اس تفسیر میں دی گئی, مگر کہا گیا کہ اللہ عز و جل نے داؤد علیہ السلام کی طرف وحی کی کہ جو لوگ مجھ سے منہ پھیرتے ہیں کاش وہ جانتے ہوتے کہ مجھ کو ان کا کتنا انتظار ہے اور ان کے لیے کیسی نرمی ہے, اور ان کے گناہ چھوڑ کے گناہ کو ترک کرنے کا مجھ کو کتنا شوق ہے کہ یہ گناہوں کو چھوڑ دوں. اگر ان کو پتا چل جائے نا تو وہ میرے شوق میں مر جاتے اور میری محبت میں ان کی رگیں کٹ جاتی. اے داؤد یہ تو مجھ سے منہ موڑنے والوں کے لیے میرا شوق ہے, جو میری طرف بڑھنے والے ہیں ان کے لیے میری محبت کیسی ہوگی. اللہ اکبر. تو یہ ہے کہ اللہ کی رضا جو ہے وہ سب سے بڑی چیز ہے کہ جس کو مل جائے اور جس کو دنیا میں حاصل ہو جائے. تو ہم اپنی زندگی کا ایم یہ بنائیں کہ بس ہر ایک چیز کے اندر کہ میں نے بس اللہ کو راضی کرنا, پھر اللہ مجھ سے راضی ہو جائے. اگر وہ ہوتے لوگ ناراض ہوتے ہیں, پھر اللہ مجھ سے راضی ہو. اگر یہ ایم ہی نہیں یا کبھی سوچا ہی نہیں, ایم بناتے نا زندگی میں, مائی گول ان لائف, مائی ایم آف لائف, تو کوئی نہ کوئی تو ایم ہوتا ہوگا نا ہر ایک کا. اپنے لیے سب سے بڑا اپنا ایم یہ بنا اللہ کی رضا. ٹھیک ہے, یہ نہیں میں کہہ رہی کہ جنت نہیں مانگنی چاہیے, جہنم کے عذابوں سے نہیں پناہ مانگنی چاہیے, یا وہ کوئی ایسے بے فائدہ معمولی چیزیں, ایسی باتیں. ظاہر ہے جنت بھی اسی کو ملے گی نا جس کے پاس اللہ کی رضا ہوگی, جہنم سے بھی اس کو ہی نجات ملے گی جس کو اللہ کی رضا مل جائے گی. یہ ایک پیچھے آیت 69 میں میں آپ کو بتا رہی تھی کہ دو تفاسیر, ایک منافقین والی تو آپ کو بتا دی تھی, مگر جو مومنوں کے لیے, مسلمانوں کے لیے, باقی لوگوں کے لیے تھی وہ والی آپ کو میں نے بتانی بھول گئی. تو اس کے اندر بھی یہ کہ دوسرے لوگوں کو مسلمانوں کو بھی یہ خطاب کیا جا رہا ہے کہ تم بھی پہلے لوگوں کی طرح ہی ہو جاؤ گے, جیسے وہ آخرت کو بھول بیٹھے تھے, جیسے وہ بد اخلاقیوں میں گناہوں میں پڑ گئے تو تم بھی ایسے ہو جاؤ گے. اس کی دلیل ہے وہ آپ صلی اللہ علیہ وسلم کی حدیث کہ تم بھی وہی طریقے اختیار کرو گے جو تم سے پہلی امتیں کر چکی ہیں, ہاتھ در ہاتھ بالش در بالش تھی, یعنی بالکل ہو بہو ان کی نقل اتارو گے, یہاں تک کہ اگر ان میں سے کوئی گو کے بل میں بھی گھس جاتا ہے تو تم گو کے بل میں ان کے پیچھے گھس جاؤ گے, یعنی تم بھی گھسو گے وہاں پہ, یعنی اتنی زیادہ تم ان کو فالو کرو گے, کاپی کرو گے. اور اس کے بعد حضرت ابو ہریرہ نے یہ روایت جو تھی, یہ جو میں نے آپ کے سامنے حدیث رکھی ہے, یہ فرما کے اور انہوں نے پھر یہی آیت قرآن کی پڑھی تھی, کلینا میں قبلے کو. تو اسی طرح عبداللہ بن عباس انہوں نے یہ سن کے فرمایا تھا, آج کی رات پچھلی رات سے کیسی ملتی جلتی اور مشابہ ہے, یعنی بنی اسرائیل میں اور ہم میں اس طرح تشبیہ دی تھی انہوں نے کہ دیکھیں جیسے پچھلی رات اور آج کی رات بالکل سیم ہے نا, اسی طرح بنی اسرائیل کے جیسے ہی تم بھی چلو گے. اور یہ وقت آج آ گیا. اور یہاں پہ ہم نے دیکھا کہ منافق مرد اور منافق عورتیں یہ لوگ نا ایک دوسرے کی کمپنی میں ہی انجوائے کرتے ہیں, اسی طرح مومن بھی ایک دوسرے کے ساتھ انجوائے کرتے ہیں. یہاں سے ہمیں یہ بھی پتا چلتا ہے, جب ہم کہتے ہیں نا کہ ہم فلاں سے دوستی رکھیں یا نہیں, کیا کریں, وہ ایسے پھر ان کے ساتھ بیٹھیں کہ نہیں بیٹھیں, بیٹھیں سب کے ساتھ وہ, لیکن یہ کام کہیں پہ بھی نہیں چھوڑنا, یا امرونا بالمعروف یا نہونا عن المنکر. پر یہ چھوڑ دیا تو پھر وہاں پہ بیٹھنا تو نقصان دہ ہی ہے, الٹا آپ کے خلاف حجت ہو جائے گا کہ آپ بھی اس مجلس کا حصہ تھے. یا ایہا النبی, اے نبی, آپ صلی اللہ علیہ وسلم کو خاص طور پہ کہا جا رہا ہے, یعنی اس دور کو ذہن کے اندر لاتے ہوئے سوچیں, اب جاہد الکفار والمنافقین, جہاد کیجئے کس سے, کافروں سے بھی اور منافقوں سے بھی, وغلظ علیہم, اور سختی کیجئے ان پر, کن پر, منافقوں پہ, یعنی آپ ان کے ساتھ جو پہلے افو و درگزر کا معاملہ تھا, پہلے وہ آ کے عذر بیان کرتے تھے, پہلے وہ ایکسکیوزز دیتے تھے, تو ان کو آپ صلی اللہ علیہ وسلم کچھ نہیں کہتے تھے اور ایسے ہی بھیج دیتے تھے کہ کوئی بات نہیں ہے, ٹھیک ہے, ان کے مان لیتے تھے باتیں, تو اب وہ نہیں ہوگا, اب آپ ان کے ساتھ سختی کا معاملہ کریں. اس کا مطلب کیا ہے, ہم سوچتے ہیں جب ہم کسی کو امر بالمعروف و نہی عن المنکر کرنے لگتے ہیں, یا ہم کوئی اور کسی کو دیکھتے ہیں ایسے جیسے یہ لوگ منافقین تھے, اس طرح کے کاموں میں کسی کو دیکھتے ہیں, تو بعض دفعہ یعنی جس کو کہیں اخلاق کا دامن بھی ہاتھ سے چھوڑ دیتے ہیں, غالب گلوچ پہ آ جائیں گے, بدتمیزی کرنے لگیں گے. لیکن آپ صلی اللہ علیہ وسلم کو حالانکہ یہاں پہ کہا گیا ہے وغلط علیہم, لیکن آپ کبھی یہ نہیں دیکھیں گے کہ کوئی ایسا رویہ ہمارے نبی کریم صلی اللہ علیہ وسلم نے اپنایا ہو جس میں کوئی یعنی بدزبانی کی بات ہو, کوئی ایسی بات ہو, وہ چیز نہیں ہے یہاں پہ. تو وغلوز علیہم کا مطلب پھر کیا ہے, یعنی کہ اب اگر یہ کوئی ایسی بات کریں جس میں جیسے جھوٹا ایکسکیوز لے آئے تو آپ ان کا ایکسکیوز نہیں مانیں گے, کوئی ان کی بات آپ کے سامنے کھل جاتی ہے تو اس کے اوپر ان کو سزا دی جائے گی. پہلے تو ان کو کوئی سزا بھی نہیں ہوتی تھی نا, بس وہ ایسے ہی جو مرضی کرتے پھرتے تھے, تو اب ایسا نہیں ہوگا. آپ ان کے ساتھ یعنی شریعت کے احکامات جاری کرنے میں آپ کو رعایت نہیں برتیں گے, آپ کوئی نرمی نہیں کریں گے, مگر یہ مطلب نہیں کہ زبان سے بس جو مرضی کہتے کہیں اور بدزبانی کریں, یہ مطلب نہیں ہے اس کا, ٹھیک ہے, کیونکہ یہ تو سنت انبیاء کے بھی خلاف ہے, وہ کسی سے سخت کلامی اور اس طرح سے سخت برا بھلا اور اس طرح سے کہنا یا ایسی باتیں کرنا ایسے نہیں کرتے تھے. وہ سوس کہہ رہے ہیں, برا بھلا کہہ رہے ہیں, ان کو اس طرح سے کر رہے ہیں, وہ نہیں کرتے تھے. آپ صلی اللہ علیہ وسلم نے تو یہاں تک فرمایا قرطبی میں ہے کہ اگر تمہاری کوئی کنیز زنا کے مرتکب ہو تو اس کی سزا جو ہے شرعی حد اس پہ جاری کر دو, مگر زبانی ملامت اور تان و تشنیع یہ نہ کرو. آپ صلی اللہ علیہ وسلم نے کبھی منافقوں میں کو بھی تان و تشنیع نہیں کیے تھے, ان کو تانے دے رہے ہو, اچھا پتہ چل گیا تمہارا, تم تو ایسے ہو, تم جیسے ہماری عادتیں ہوتی ہیں نا, ہم تو سوچ رہے تھے امر بن معروف نہیں ہمیں منکر کرا تو بس ہمیں چھٹی مل گئی, اب ہم جس کو مرضی جہاں مرضی کھڑے کھڑے بے عزت کر کے رکھ دیں, لوگوں کے مجلسوں میں لوگوں کے عزتوں کی دھجیاں بکھیریں, اور جی میں تو امر بن معروف کر رہی ہوں, میں تو نہیں ہمیں منکر کر رہی, میں نے تو آج پڑھ لیا تو اب میں نے تو یہی کرنا. میں آپ کو بتایا گیا کہ ہر چیز میں آپ بہترین طریقے سے کرتے ہیں, کھانا بنانے لگتی ہیں, اس کو پلان کرتی ہیں, بہترین طریقے سے پریزنٹ کرتی ہیں, گھر کو رکھتی ہیں, اس میں چاہتی ہیں کہ میں मेरा घर सबसे अच्छा, ये काम करते वक्त कोई प्लानिंग नहीं, कोई तरीका सलीका नहीं, कोई हिकमत नहीं, सारी हिकमतें बलाए ताक रख के, ये तो अब जैसे कि मुझे कुरान ने सर्टिफिकेट दे दिया, अब मैं लोगों को बस कहती फिर हूँ देखे वहाँ पे अगर अमर बिल मारूफ है तो साथ ये भी है अल्लाह व रसूल, खुद भी अल्लाह और रसूल की इताअत करते हैं, ये नहीं करते लोगों के लिए तो बड़े बने हुए हैं डंडा लेके लोगों के पीछे पड़े हुए, खुद अल्लाह रसूल की इताअत भूली हुई है, ऐसे नहीं करते। ठीक है, तो अल्लाह ताला ने कुरान करीम में फरमाया वलो कुंत फज्जन गलीज अलकल लनफद्दू मिन हौलिक, अगर आप सख्त कलाम होते सख्त दिल होते लोग आपके पास से भाग जाते, आप सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने फरमाया, यानी आप उनको क्या दीन की तरफ बुलाएंगे, क्या नेकी भलाई की तरफ बुलाएंगे अगर सख्त कलाम और सख्त दिल हम हो जाए तो ऐसे ही सोचे कि अगर मैं ये ना पढ़ती ना समझती आज मैं भी इसकी जगह हो सकती थी, आज मैं भी यही काम करती हो सकती थी, तो मैं क्या चाहती कि मुझे किस तरह बताया जाए, मतलब अपने आप को रख के देख लेना खुद ही समझ आ जाएगी किस तरह हिकमत के साथ दूसरे को बताना, या मैं चाहती कि मेरी बेइज्जती हो। तो आप सल्लल्लाहु अलैहि वसल्लम की सारी जिंदगी में आपके अमल में ये साबित नहीं है कि कहीं पे भी आपने मुनाफिकों क्या काफरों से भी कभी भी यानी ऐसी बदतमीजी बदजुबानी गालम गलोच या कोई ऐसी कलिमात या कोई ऐसे तानो तशने इस तरह का कोई सबूत नहीं मिलता। और अफसोस ये है कि आज मुसलमान मुसलमानों के बारे में बेधड़क ऐसी चीजें करते हैं और फिर खुश होते हैं कि हम बड़ी दीन की खिदमत कर रहे हैं, उन्होंने काफरों मुनाफिकों के लिए दीन की, और हम तो काफिर और मुनाफिक मुसलमान को ही फतवे दे देते हैं, वो भी उसमें भी बहुत फराग दिल है हम। तो यहाँ पे एक तो ये पता चलता है कि इस तरह की बात नहीं है, बल्कि अगर ऐसी कोई चीज उनके सामने आ जाए, उनके गलत जो काम हो उसके ऊपर अब टॉलरेंस नहीं आपने शो करनी, ठीक है, नरमी, और जैसे आप पहले इग्नोर कर देते थे ना, अब इग्नोर नहीं करना, अब ऐसे ही उनको छोड़ नहीं देना, माफ नहीं कर देना। इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने, मैंने आपको बताया तबूक में जब गए थे पीछे से इन्होंने सोचा ये तो अब आएंगे ही नहीं वापस, अब तो कहां इन्होंने बचना है, अब तो वहां पे देखना जरा इनका क्या हाल होता है, तो इन्होंने पीछे मस्जिद से जरार बना ली थी, वो खड़ी कर दी थी, तो जब आप सल्लल्लाहु अलैहि वसल्लम वापस आए तो उसको फिर गिरवा दिया था। तो ये यानी इनके साथ थी सख्ती, ये सख्ती की बात थी। तो सख्ती को भी समझना हमें चाहिए कि सख्ती का मतलब क्या है, ये ना हो कि उल्टी सख्ती शुरू कर दें जिससे, और ये भी आप ये देख लें कि काफरों से और मुनाफिकों से ये भी या मुनाफिकीन से सख्ती की बात किस वक्त आ रही है, जब बिल्कुल एंड आ गया और ये आस्तीन के सांप है, जिस वक्त ये बिल्कुल अब ऐसा मोड़ आ गया कि अब इनके वापस आने का जिसको कहेंगे ना लास्ट स्टेज ऑफ हिपोक्रेसी, लास्ट स्टेज कैंसर पे जैसे होपलेस केस हो गया ना, अब ये उस वक्त कहा जा रहा है, नहीं वो इतना वो नुकसान पहुंचा रहे हैं, इनकी वजह से इस्लाम को नुकसान पहुंचा, जासूसियां कर रहे हैं, तो अभी इनके साथ तो कोई ऐसा दरगुजर का मामला नहीं किया जा सकता ना, बार दफा ऐसी नरमी फिर दीन को नुकसान पहुंचाने की उसमें हो जाती है, तो इसलिए कहा गया। दूसरी बात यहाँ पे जो बहुत अहम बात है और बहुत समझने की बात है वो ये है कि कहा गया जाहिदुल कुफार वल मुनाफिकीन, हालांकि अगर हम जिहाद को अगर हम ये समझते हैं कि जिहाद का मतलब जंग करना है, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने ठीक है काफिरों से तो जंग की लेकिन मुनाफिकों से तो सारी जिंदगी नहीं जंग की, तो फिर हमें इसका मतलब जिहाद की अपनी डेफिनेशन को देखना चाहिए कि क्या वाकई जिहाद की डेफिनेशन जंग करना है, ऐसा नहीं है। यही जो बात मैं आपको बहुत पहले से बता रही हूँ कि जिहाद जो है एक बड़े पैमाने पे की जाने वाली कोशिश को कहते हैं, अटमोस्ट स्ट्रगल को कहते हैं, जिहाद दुश्मन के खिलाफ भी होता है, शैतान के खिलाफ भी होता है, अपने नफ्स के खिलाफ भी होता है, जिहाद कलम से भी होता है, जुबान से भी होता है, तलवार से भी होता है, और डिफरेंट उसके ऑप्शन हो सकते हैं जैसे हालात है। और जिहाद है क्या चीज असल में, सिराते मुस्तकीम पे अल्लाह के रास्ते पे चलते हुए जो भी रुकावट आपके रास्ते में आती है उसको हटाने की कोशिश करना, ये है जिहाद। अब उसमें जो आप स्ट्रगल कर रहे हैं ना, उस कोशिश जो कोशिश कर रहे हैं आप उसको हटाने की, वो जिहाद ही तो है, ताकि मैं इस रास्ते पे चल सकूं। समझ लें जैसे आप किसी रोड पे जा रहे हैं, अब रोड में कोई उन्होंने रोड को ब्लॉक किया हुआ है कोई चीजें रख के, अब आप उस रोड को क्लियर करते हैं ताकि मैं इस रास्ते पे चल सकूं, ये एक मतलब आपको वैसे मैं बता रही, ये जो कोशिश आपने की ना उस रास्ते को साफ करने की, ये जिहाद है। अब कभी ऐसा भी हो सकता है कि वो रास्ते में वो इतनी ऐसी चीज है कि आप नहीं उसको हटा सकते, तो आपने अपना रास्ता बदल के उसी मंजिल की तरफ आप जा रहे हैं, तो वो भी एक तरह का जिहाद है कि आपने अवॉइड कर लिया, आप रुकावट को जोर से नहीं हटा सकते थे, तो आपने मंजिल वही है, रास्ता बदल के चले गए। ये मक्की दौर में हुआ था, फिर टकराने की कुव्वत नहीं थी, हटाने की कुव्वत नहीं थी, तो खुद अपनी स्ट्रेटेजी बदल ली। तो अब इंसान देखे कि मेरी जिंदगी में कौन कौन सी रुकावटें हैं। अब सबसे पहले तो आपको ये देखना, अगर आप नोट करें, सबसे पहले इंसान का अपना नफ्स उसके रास्ते की रुकावट बनता है। ये जो नफ्स है ना, वो इंसान को चलने नहीं देता अल्लाह के रास्ते के ऊपर। आपको अल्लाह का हुक्म मिल भी जाता है, पहुंच भी जाता है, फिर भी नफ्स कहता है कि मुझे तो इस काम को करने का शौक है और मुझे उस काम को करने का शौक है, तो आपको चलने नहीं देता। तो क्या करेंगे, इस तलवार से लेके इसको मारेंगे क्या? नहीं, इसके लिए अब जिहाद क्या होगा कि इस रुकावट को हटाया जाए, यानी दिल नहीं भी चाह रहा तब भी अपने आप को अल्लाह के रास्ते पर लाना, जोर जबरदस्ती से अपने आप को अल्लाह के रास्ते पर लाना, ये इस नफ्स के साथ जिहाद है आपका, तो ये भी एक जिहाद है। और फिर उसके बाद आप देख ले, बार दफा अपने घर वाले होते हैं जो रुकावट बन जाते हैं, तो आप क्या उठा के तलवार तो उनके साथ लड़ेंगे? नहीं, ये भी नहीं कहा गया। फिर उनके साथ जिहाद क्या होगा? उनको दलाइल से कायल करने की कोशिश करेंगे, उनको इस तरफ लाने की कोशिश करेंगे, उनको आप अपनी सपोर्ट बनाने की कोशिश करेंगे, उनके साथ भी जिहाद दलील के साथ होगा, जुबान के साथ होगा, रवैयों के साथ होगा, बर्दाश्त के साथ होगा, सब ये जिहाद होगा जो आप बर्दाश्त कर रहे हैं और फिर अल्लाह के रास्ते पे चलते जा रहे हैं, क्योंकि उसमें बहुत जोर लगेगा ना, लेकिन ब्लॉक है रास्ता, आप उस रास्ते पे चलने की पूरी कोशिश कर रहे हैं, आप पूरी अपनी एनर्जी लगा रहे हैं, तो ये जिहाद है आपका। उस माहौल में रहते हुए भी चलते चले जा रहे हैं, जिहाद है आपका। इसी तरह शैतान के हरबे होते हैं, शैतान वसवसे डालता है, कभी कुछ कहता है, कभी कुछ कहता है, डराता है, कभी किसी तरह से लालच देता है, उस वक्त भी इस रास्ते पे चलने के लिए शैतान के लालच, शैतान के दिए हुए वसवसे, उसके दिलाए हुए खौफ, उनको एक तरफ हटा के इस रास्ते को नहीं छोड़ना, उसमें चलते जाना, ये जिहाद है। तो अब समझ आई कि जिहाद क्या है? तो कितनी ब्रॉड चीज है ना, उसको इतने से कूजे में बंद कर दिया और वो बस इसी चीज के नारे लगाते रहे कि जिहाद कर रहे हैं, जिहाद कर रहे हैं, बस जिहाद वही है जो मदीना में काफरों के साथ मुसलमानों ने किया था मदीना में रहते हुए, और ये भूल जाते हैं कि मक्की दौर में भी तो वो जिहाद कर रहे थे, क्योंकि सूरह हज में आता है, तो मक्की सूरत है कि अल्लाह के हाथ से मैं जिहाद करूँ, जैसे कि जिहाद का हक है, तो फिर उस वक्त कैसा जिहाद था? तो बात ये है कि इंसान ये समझ ले कि जिहाद हर स्ट्रगल को कहती है, जो अल्लाह के रास्ते पे चलने के लिए हो, उस स्ट्रगल को, चाहे वो किसी तरह से भी है, उस कभी आप अपने इल्म के जरिए भी जिहाद करते हैं, अपने दलील जो आप देते हैं उससे भी जिहाद करते हैं, तो ये अमर बिल मारू और नहीं मुनकर करने में भी जिहाद है। तो यहाँ पे ये सारी चीजों को आप जहन में रखते हुए समझ लें कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जो मुनाफिकों के साथ किया था वो भी एक जिहाद था, हालांकि उसमें लड़ाई कहीं नहीं हुई, तू तड़ाक कहीं नहीं हुई, गालम गलोच कहीं नहीं हुआ, बदजबानियां कहीं नहीं हुई, मगर फिर अब टॉलरेट नहीं किया, अब उनकी बातों को टॉलरेट करना छोड़ दिया। और कई दफा आप ये हदीसों में आपने सुना होगा कि हज़रत उमर ने फरमाया कि या रसूल अल्लाह मुझे इजाजत दें कि मैं इस मुनाफिक की गर्दन उड़ा दूं, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने कभी इजाजत नहीं दी। कहीं नहीं आप देखेंगे मुनाफिकों की लोगों को, कोई खूनी चौक था वहां पे मदीना में जहाँ पे मुनाफिकों को लटका दिया जाता था, ये मुसलमानों से अब बदनाम कर दिए इन चीजों को कि जी हम जिहाद कर रहे हैं, हम वो अपने जासूसों को वहां लटका देते हैं और उनके सर उतार के तो साइड पे रखे हुए हैं क्योंकि इन्होंने हमारी जासूसी कर ली, और ये है ये फलाने काफिर हैं और ये फलाने मुसलमान जो हैं ये मुनाफिक हैं और फलाने ये हैं, खुद ही फतवे दे दे के उनका खून कर रहे हैं। तो ये समझे कि आप सल्लल्लाहु अलैहि वसल्लम ने किस तरह के मामलात किए, और इसके बारे में जो मिसकंसेप्शन है वो हमारी अब खत्म होनी चाहिए। तो फरमाया कि उनसे भी जिहाद करें और उनसे भी करें, और काफरों से भी जिहाद जो किया कब किया जाके, 13 साल मक्का के गुजर गए उसमें तलवार नहीं उठाई थी, तब जब बिल्कुल एक यानी हुज्जत तमाम हो गई तब जाके तलवार से किया था। उसे पहले तो जुबान से कर रहे थे, अपने रवैयों से कर रहे थे, मामलात से कर रहे थे। वाहुम जहन्नम, और इनका ठिकाना जहन्नम है। किन का? काफरों का भी और मुनाफिकीन का। बिसल मसीर, और बहुत ही बुरी रहने की जगह है, ठिकाना है, लौटने की जगह। यहलिफूना बिल्लाही मा कालू, ये कसमें खाते हैं अल्लाह की के इन्होंने नहीं कहा। क्या नहीं कहा? अब ये एक इस चीज के अंदर, इसकी बैकग्राउंड के अंदर बास अहादीस आती हैं कि ये स्पेसिफिकली उनके लिए था। और इसमें सबसे पहली बात जलास बिन सुवैद आती है, उसने कहा था कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जो पैगाम लेके आए अगर वो बरहक है तो हम लोग तो गधों से भी बदतर हैं। ये सुन के उसकी बीवी के बेटे ने, यानी उसके सुतेले बेटे ने कहा कि अल्लाह के दुश्मन, तूने जो कहा मैं जरूर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को इसकी खबर पहुंचाऊंगा, अगर मैंने ऐसा नहीं किया तो जरूर मुझ पे कोई आफत आ पड़ेगी वरना तेरी गिरफ्त की जाएगी। नबी सल्लल्लाहु अलैहि वसल्लम ने जलास को बुला के पूछा, इन्होंने जाके जब बताया तो आप सल्लल्लाहु अलैहि वसल्लम ने जलास को बुला के पूछा, ए जलास क्या तुमने ऐसा तो कहा था? अब कहा गया ना वगलू जलाई है, हम इनसे सख्ती कर, तो आप बुला के पूछ लिया, तो उसने कसम खा ली कि नहीं मैंने तो ये कहा ही नहीं। तब इन्होंने, इसके सुतेले बेटे ने फिर ये अल्लाह ताला से दुआ की कि या अल्लाह अपनी जो हक बात है वो या अल्लाह जाहिर कर दे। तो फिर अल्लाह ताला की तरफ से ये आयात नाजिल हुई थी जिसके अंदर साफ बता दिया गया कि कौन सच्चा है। इसी तरह एक और वाकया इसके अंदर ये आता है कि ये आयत अब्दुल्ला बिन उबई के बारे में उतरी। एक जहनी और एक अंसारी में लड़ाई हो गई, जहनी शख्स अंसारी पर छा गया, तो इस मुनाफिक ने अंसार को इसकी मदद पर उभारा और कहने लगा वल्लाही हमारी और इसकी, यानी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की तो वही मिसाल है। मुझसे कहते हुए भी मतलब माफ फरमाए कि उसने कहा कि ये मिसाल है कि अपने कुत्ते को मोटा ताजा करके करो कि वो तुझे ही काटे। वल्लाही अगर हम अब की मर्तबा मदीने वापस गए तो हम में से इज्जत वाले लोग इन तमाम कमीने लोगों को वहां से बाहर निकाल कर रहेंगे। अब एक मुसलमान ने जाके आप सल्लल्लाहु अलैहि वसल्लम को ये बता दिया, आपने इसको बुलवा के पूछा तो अगर कसमें खाने लगा हमने तो कहा ही नहीं, हमने तो कहा ही नहीं, मैंने तो ये बात बोली ही नहीं। तो कहा जाता है उसके बारे में। अच्छा आपको पता चल रहा है ना, मैं 2-3 वाकयात आपको बताऊंगी, इसलिए कि कहते हैं कि ये वाकया हुआ, ये वाकया हुआ, इसकी वजह से उतरी। मगर क्योंकि यहाँ पे देखिये जमा का सीगा, इसका मतलब एक ने नहीं कहा, ये सारों इनका काम ही ये था। एक और रिवायत में आता है कि तबूक के सफर में एक जगह आप सल्लल्लाहु अलैहि वसल्लम की ऊंटनी गुम हो गई, मुसलमान इसकी तलाश करते फिर रहे थे। इस पे मुनाफिकों ने एक ग्रोह में अपनी मजलिस में बैठ के खूब मजाक उड़ाया, आपस में कहने लगे कि हजरत आसमान की खबरें तो बड़ी खूब खूब सुनाते, इनकी अपनी ऊंटनी गुम हो गई है, उसकी कोई खबर ही नहीं है, पता ही नहीं कि वो कहाँ है। ये तफहीमुल कुरान में अस्तग़फिरुल्लाह, यानी देखिए किस किस्म की तकलीफ दे बातें। और देखिए आप सल्लल्लाहु अलैहि वसल्लम का ज़र्फ़ देखिए, इनको बर्दाश्त करने का, इनसे दरगुजर करने का, हमारे लिए इतनी बड़ी इसमें मिसाल है ना कि जिसको कहते हैं आस्तीन के सांप, अपने लोग, अपने कलमा पढ़ने वाले, साथ उठने बैठने वाले, मजलिसों में जो कुरान की मजलिस में हो, जब आप सल्लल्लाहु अलैहि वसल्लम ये बातें सुन लेते थे तो उसके बाद ये भी कह सकते थे कि तुम तो बड़े बनते हो मुसलमान और ये बनते हो और देखो तुम्हारी बातें ये हैं, और ऐसे ताने भी दे सकते थे। कभी आपने किसी हदीस में सुना कि ऐसे ताने दिए हूं? ऐसी बातें, और जाहिरी बातें ये ऐसी हैं कि जिनसे इंसान को दुख पहुंचे, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम का रवैया इन लोगों के साथ फिर भी कैसा था? अल्लाहु अकबर, वाकई आप सल्लल्लाहु अलैहि वसल्लम रहमतुल्लिल आलमीन थे। हमें कोई एक दफा कोई बात कह दे उसके बाद दिल नहीं चाहता कि उसके बाद इससे कभी दोबारा बात करें। ये कितना दरगुजर, और इंसान यही सोच लेता है कि देखो ये तो निफाक वाले ही तो है ही मुनाफिकीन, इनका तो है ही मकाम जहन्नम, इसलिए जहन्नमी लोग हैं, इनके बारे में तो कुरान ने भी कहा कि ये जहन्नमी, और ये तो पक्का मुनाफिक है, अल्लाह ताला ने भी बता दिया, अब तो ये डिजर्व ही नहीं करता कि इसके साथ अच्छा सलूक किया जाए। जैसे हम सोचते हैं तो किसी काफिर के साथ तो बस अच्छी तरह बात करना ही गलत है, इनके साथ तो ऐसे बात करो, ये तो है जहन्नमी, ये तो है फला, ऐसा भी कोई सलूक नहीं मिलता। तो मोमिन का अपना किरदार होता है ना, वो अपने किरदार के मुताबिक चलता है। फिर उसके बाद ये भी आता है कि 10 से ऊपर ऊपर आदमियों ने गज़वा तबूक में रास्ते में आप सल्लल्लाहु अलैहि वसल्लम को धोखा देके कत्ल करना चाहता है। घाटी थी, बहुत तंग घाटी थी। घाटी क्या होती है कि दो पहाड़ों के दरमियान तंग सा रास्ता होता है, वहां से एक ही बंदा कोई गुजर सकता था, तो बाकी लोग दूसरी तरफ से चले गए और आप सल्लल्लाहु अलैहि वसल्लम को मतलब लिया के आराम से चले जाए। अब अंधेरा था और इन लोगों ने सोचा कि ये बड़ा अच्छा मौका है, तो 12 आदमी थे, इन्होंने मुंह पे नकाब डाले हुए थे और उन्होंने आप सल्लल्लाहु अलैहि वसल्लम की ऊंटनी को घेर लिया। आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको ललकारा। आप सल्लल्लाहु अलैहि वसल्लम के साथ हजरत उज़ैफा भी थे, अम्मार भी थे, तो रज़ियल्लाहु अन्हु। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने हजरत उज़ैफा से फरमाया, तो उन्होंने जाके अपनी ढाल जो थी उससे उनकी ऊंटनियों के मुंहों पे मारा, वो फिर भाग गए। तो इन्होंने इतनी हद तक इन्होंने कोशिश की थी और मुंह लपेटे नहीं ताकि हमारा किसी को पता ना चले, अल्लाह ताला ने लेकिन इनके नाम तो बता दिए थे। तो इसी बारे में है कि यहलिकून बिल्लाही मा कालू, ये आके कसमें खाते हैं कि हमने तो कुछ कहा ही नहीं, और अल्लाह ताला ने फरमाया वलकद कालू कलिमतल कुफ्र, लेकिन इन्होंने कहा है कुफर का कलमा। कौन सा कलमा इन्होंने कहा जो इन्होंने ये जो सारी बातें मैंने आपको बताई है कि कोई कहता कि ये तो हम फिर गधों की तरह है, अगर वाकई ये सच्चे ही रसूल है, कोई कुछ कहता है, कोई किसी ने बुरी बुरी जो बातें ये सारी हैं, इन्होंने कुफर का कलमा कहा है। वकफरू बादा इस्लामी, इस्लाम लाने के बाद इन्होंने कुफर किया, यानी पहले इस्लाम के दावे करते हैं, कलमा पढ़ के उसके बाद भी कोई कुफर कर सकता है, ये याद रखे बात। कोई ये नहीं है कि एक दफा के हम इस्लाम में आ गए तो अब बस हम मुसलमान ही है जब तक हम अपने आप को मुसलमान कहेंगे, नहीं। इंसान की जो मुंह की बातें हैं ना वो उसको कुफर तक पहुंचा सकती है। जब कोई अल्लाह रसूल का मजाक उड़ाए, उनके बारे में ऐसी बातें करे, कहे जो नाजेबा है, जो नामुनासिब है, तो उसको कहा गया कि इसने कुफर कर लिया इस्लाम के बाद। मुसलमान घरों में पैदा हो के जरूरी नहीं है कि कोई मुसलमान ही रहे हमेशा। जब कोई अल्लाह ताला माफ फरमाए, कोई लोग ऐसे करने लगते लो जी हमारे ऊपर इतनी बड़ी मुसीबत आई, उस वक्त अल्लाह कहाँ था, कहाँ है अल्लाह, तो ये कौन सी बातें, ये तो कुफर की बातें हैं, ये तो कुफर है इस्लाम के बाद। तो उन्होंने भी जो बातें की, तो इस्लाम लाने के बाद भी कुफर हो सकता है, इससे दलील मिलती है। कोई ना अपने इस्लाम को सेफ समझे कि मैंने इस्लाम एक दफा कलमा पढ़ा हुआ मेरी सारी जिंदगी के लिए, बस मैं जो मर्जी बोलती रहूं मुझे तो खुली छुट्टी है क्योंकि मैं मुसलमान हूं ना, मैं जो मर्जी बातें करती हूं, ऐसे नहीं है, ये बहुत बड़ी बात है। वहम मुंह बेमालम या नालू, और उन्होंने इरादा किया साथ उसके जो नहीं पहुंच सके। वो कौन सा इरादा किया था, ये जो आप सल्लल्लाहु अलैहि वसल्लम पे हमला करने करके और आपको खत्म करने का इरादा उन्होंने किया था, उस तक नहीं पहुंच सके। वमा नकमु इल्ला अन अगनाहुमुल्लाहु व रसूलुहु मिन फज़लि, और नहीं वो नाराज हुए मगर ये कि गनी कर दिया उनको अल्लाह ने और उसके रसूल ने अपने फजल से। यानी इनको अब नाराजगियां इसी बात की है कि अल्लाह और उसके रसूल ने इनको गनी कर दिया। रसूल ने तो नहीं गनी किया, अल्लाह ने किया, अल्लाह ही गनी कर देता ना किसी को अपने फजल से जिसको चाहे, फिर क्यों कहा गया यहाँ पे फजली ही में भी। देखिये वाहिद की जमीर है, इसका मतलब अल्लाह ताला ही करता है किसी को गनी, तो फिर रसूल का नाम क्यों है, इसलिए कि रसूल सबब बने ना। देखिए मदीना की बस्ती क्या थी, यहाँ पे हर वक्त जंगें होती रहती थी, एक दूसरे से लड़ते रहते थे, यहूदियों से असलहा ले लेके, उस वक्त भी यही काम था, यहूदियों से असलहा लेते थे और आपस में लड़ते रहते थे ये जो औस और खजरज थे। तो आप सल्लल्लाहु अलैहि वसल्लम जब यहाँ पे आए, अमन व अमान हुआ, फिर फतूहात हुई, माल गनीमत यहाँ पे आया, प्रॉस्पेरिटी आई, बहुत खुशहाली हो गई थी यहाँ पे, क्योंकि पहले तो जंग की वजह से ये तो अपने काम कारोबार करना ही मुश्किल है ना, जाहिर है जहाँ पे जंग होगी और इतने लोग इनके मारे गए थे, तो देखो कितना कुछ तुम्हें हासिल हुआ रसूल के आने की वजह से जो पहले नहीं था। तो इसलिए कहा गया वह रसूल हो, ये गनी कर दिया, यानी अब तुम्हें ये नखरे और ये बातें इसीलिए आती है, तुम एहसानात तो देखो अल्लाह ताला के कि उसने तुम्हें गनी कर दिया, तुम लोग किस तरह के हालात में रहते थे, यहाँ पे कितनी बदमनी थी, यहाँ कितने गरीब थे ये लोग, अब कितनी माल की भी फरमानी हुई, अमन व अमान भी हुआ, लेकिन यही माल तुम्हारे लिए एक फितना बन गया। तो माल आ गया, नेम पे आए, आप सल्लल्लाहु अलैहि वसल्लम तो इन लोगों को बुला के जब माले गनीमत तकसीम करने लगते थे, खास तौर पे इन मुनाफिकीन को बुलाते थे और उनको और ज्यादा ज्यादा देते थे कि इनकी शरारतों से बच जाए, लेकिन ये फिर भी कि ये हो सकता है ये बाज ही आ जाए, लेकिन ज्यादा हिस्सा लेके भी फिर ये जाहिर दूसरों से ज्यादा मालदार हो गए, ये तो और निफाक में बढ़ते ही गए, फिर भी अल्लाह ताला ने फरमाया। देखिए कितनी बड़ी बात है ये, इतनी बातें इनकी होने के बाद इतना झूठ बोलते थे कि कसमें खाते थे हमने तो कहा ही नहीं, हमने तो कहा नहीं, अब आप क्या कहेंगे। अच्छा, तो फिर भी अल्लाह ताला ने फरमाया फा इन यतूबू यकू खैरन लहुम, اگر یہ توبہ کر لے تو ان کے لیے بہتر ہے. یعنی پھر بھی توبہ کا دروازہ کھلا ہوا ان کے لیے, اگر ابھی بھی آنا چاہے تو اللہ تعالیٰ ان کی توبہ قبول کرنے کو تیار ہے. آپ یہ سوچ لے کہ اس وقت میں بھی ایسی باتوں کے باوجود بھی ان کی توبہ کو سننے کو اللہ تعالیٰ, وہ تو اس کے بعد کوئی بھی انسان اس کا مطلب زندگی کے کسی موڑ پر بھی اگر پلٹنے کو تیار ہو جاتا ہے, چھوڑنے کو تیار ہو جاتا ہے اپنی حرکتیں, تو وہ واپس آ سکتا ہے. اللہ تعالیٰ نے توبہ کا دروازہ کھلا رکھا ہوا ہے. اب یہ کہا بھی جاتا ہے کہ اس کے بعد جلاس نے توبہ کر لی تھی, تو اللہ تعالیٰ نے فرمایا کہ اگر تم توبہ کر لو یا کو خیر اللہم, ہوگا اچھا انہی کے لیے اگر یہ توبہ کر لیں. وَإِن يَتَوَلَّوْا يُعَذِّبْهُمُ اللَّهُ عَذَابًا أَلِيمًا فِي الدُّنْيَا وَالْآخِرَةِ, لیکن اگر یہ لوگ پھر منہ موڑ جائیں توبہ سے, توبہ نہیں کرتے یہ, تو پھر یاد رکھو کہ اللہ تعالیٰ کا عذاب دنیا میں بھی اور آخرت میں بھی اور دردناک عذاب ہے. یعنی دنیا میں بھی انہوں نے پھر ظاہر ہے ان کے ساتھ سختی بھی ہوئی, ان کو رسوائی کا سامنا بھی کرنا پڑا, ان لوگوں کے لیے پھر ان کی اولادیں بھی ان کی دشمنی ہو گئی, کیونکہ اولادیں جب مسلمان ہو گئی تھی تو پھر ظاہر ہے اولادیں تو ان کی ان حرکتوں کو دیکھ کے وہ گوارا نہیں کرتی تھی. عبداللہ بن اوبئی کا بیٹا ہی اس کے سامنے کھڑا ہو گیا تھا. جہاں تک جلاس بن سوئی کی توبہ کا ہے, تو جب ظاہر ہے پہلے تو اس نے انکار کیا اور قسم کھا لی اور اس نے کہا کہ میں نے تو کہا ہی نہیں, میں نے تو کہا ہی نہیں, اور اس کے بعد جب یہ آیات اتر آئی کہ نہیں یہ آپ کے سامنے آ کے جھوٹی قسمیں کھاتے ہیں, تو اور یہ ساری باتیں کہ اگر یہ توبہ کر لیں, تو اس نے کہا کہ میرے لیے یہ آیت اتری ہے, کیونکہ یہاں پہ یہ کہا گیا ہے کہ اگر یہ توبہ کر لیں تو ان کے لیے بہتر ہے. تو اس نے اعتراف کیا کہ ہاں میں نے یہ کلمہ کفر کہا تھا اور میں اب دل سے توبہ کرتا ہوں, اور پھر اس نے نیک عمل بھی کیے تھے. وَمَا لَهُمْ فِي الْأَرْضِ مِنْ وَلِيٍّ وَلَا نَصِيرٍ, اور ان کا پھر کوئی مددگار نہیں ہوگا, نہ کوئی دوست ہوگا نہ کوئی مددگار ہوگا زمین میں. اب اپنی اولاد ہی جب مسلمان ہو گئی تو پھر کون مددگار اور دوست ہوگا؟ انسان سب سے زیادہ تو اپنی اولاد کے لیے مال بھی چھوڑ کے جاتا ہے اور ان کے لیے کرتا ہے کہ یہ ساری دنیا میں ان کے لیے سمیٹ کے چھوڑ جاؤں, تو ان کا تو کوئی بھی نہیں پھر رہ گیا. اپنے پیدا ہوئے اپنے بچے خود ہی دشمن بن کے کھڑے ہو گئے, وہی ساتھ نہ رہے تو پھر اور کون رہ گیا؟ اور آپس میں بھی یہ وقتی ساتھی تو ہو سکتے تھے, ایک دوسرے سے سنسیئر تھوڑی تھے. وَمِنْهُمْ, اور ان میں سے بعض ایسے ہیں, من عاہد اللہ, جس نے عہد کیا اللہ سے, لئن آتانا من فضلہ, کہ اگر وہ دے گا ہم کو اپنے فضل سے, لنصدقن ولنکونن من الصالحین. دو چیزیں, انہوں میں سے ایسے بھی لوگ ہیں منافقین میں سے جنہوں نے عہد کیا اللہ سے, کس چیز کا؟ کہ لئن آتانا, اگر وہ ہمیں دے, یعنی اگر ہمیں اللہ تعالیٰ مال دیتا ہے اپنے فضل سے, ہمیں مال دے دیتا ہے, تو ہم کیا کریں گے؟ نمبر ون لکھے اس کے اوپر, لنصدقن, تو ہم ضرور صدقہ کریں گے, اور نمبر ٹو, ولنکونن من الصالحین, ہم نیک بھی ضرور ہو جائیں گے. یعنی جب ان کے پاس مال نہیں تو یہ کہتے ہیں اگر ہمارے پاس مال آ جائے تو پھر ہم تو دیکھیں کتنا صدقہ کرتے ہیں, ہم کتنا خیرات کریں گے, ہم تو نیک ہو جائیں گے, ہم ایسے ہو جائیں گے. لیکن جیسے پہلے بات ہوئی نا کہ یہ تو ہیں ہی ایسے لوگ جو وعدہ خلاف ہیں, کبھی وعدہ پورا نہیں کرتے, تو کیا ہوا؟ فلما آتاہم من فضلہ بخلوا بہ وتولوا وہم معرضون, جب اللہ تعالیٰ نے ان کو اپنے فضل سے دیا بخل کرنے لگے, منہ موڑ گئے, کوئی نیک نہیں ہوئے, وہم معرضون, اور یہ ہیں ہی منہ موڑنے والے, یہ ان کا حال ہے. یہ آیت ایک خاص شخص کے بارے میں بھی اتری, مگر وہ قصہ آپ کو بتانے سے پہلے میں وہ یہ کہنا چاہتی ہوں کہ ہم بھی اپنا جائزہ لیں. جب ہم اللہ تعالیٰ کے ساتھ عہد کرتے ہیں, چپکے چپکے کبھی کرتے ہیں, اپنے دل میں ہی کر لیا کہ اب سے بس مجھے اتنے پیسے مل جائیں, میں تو اتنا صدقہ کروں گی, میرے پاس اگر اتنے ہوتے میں تو فلانے کو دیتی, اور اتنا میں دیکھو کوئی نہیں ان کو دیتا, میں دیتی, اس کے بعد جب آپ کے پاس آ جاتے ہیں پھر کرتے ہیں کیا؟ پھر صدقہ کرنے کا دل چاہتا ہے, یا پھر اور کئی چیزیں سامنے آنے لگتی ہیں, بس مجھے ایک دفعہ جاب میں پروموشن مل گئی نا پھر دیکھنا ذرا, بس گھر بڑا گھر مل گیا نا, میں بس وہاں پہ قرآن کی بس کلاسنگ کراؤں گی, یہ کراؤں گی, بس مجھے اللہ تعالیٰ ایک دفعہ بیٹا دے دے پھر دیکھنا میں کیا کروں گی. میں خود سوچے, جب ہم اپنے اندر یہ پلاننگ کرتے رہتے ہیں نا, جو چیزیں ہمارے پاس نہیں ہوتی یہ سوچتے ہیں, بس اب کوئی نہیں سن رہا ہوتا, لیکن آپ ایک عہد اللہ تعالیٰ سے کر رہے ہوتے ہیں کہ میں یہ نیکی کا کام کروں گی، اس کے بعد میں یہ سیکھوں گی، میں یہ کروں گی، بس میرے بچے ایک دفعہ بڑے ہو جائیں نا، پھر دیکھنا، میں تو اپنے آپ کو ڈیڈیکیٹ کر دوں گی بس اس کے لیے، دین کے لیے میں ایسے کر دوں گی، میں فلانی جگہ پہنچ جاؤں پھر دیکھنا میں یہ کروں گی، اور اس کے بعد جب وہ کام ہو جاتا ہے تو کیا کرتے ہیں؟ اب یہ من جو ہے نا یہاں پہ، اس کے نیچے اپنا نام لکھیں، من ہوں من، اس میں اپنا نام لکھیں کہ کیا میں نے تو نہیں ایسا کیا، کہ عہد کیا تھا اللہ سے کہ اگر وہ مجھے دے گا یہ اپنے فضل سے، کچھ بھی چیز، جو بھی مال ہے، اولاد ہے، کوئی پروموشن ہے، کوئی گھر ہے، کوئی موونگ ہے، کچھ بھی، شادی ہے، یہ ہو جائے گا میں بڑا صدقہ کروں گی، میں بڑی نیک بن جاؤں گی. تو ایسا ہوا پھر، ہم باتیں اتنی کرتے ہیں، وعدے اتنے کرتے ہیں، لیکن کیا اللہ سے کیے ہوئے وعدے ہمیں کبھی یاد بھی رہتے ہیں؟ کاش میرے پاس بس اتنا ہو، بس ہو گیا تو پھر تو، میرے پاس اتنا ٹائم ہوا تو میں تو ایسا سوشل ورک کروں گی، میرے پاس اتنے پیسے ہوئے میں تو مسجد بنواؤں گی، میں تو حج پہ چلی جاؤں گی، میں تو اپنے فلانے رشتے دار کو دوں گی. تو ہم تو، ہمیں تو یاد ہی نہیں رہتا ہم نے اللہ سے کوئی عہد کیا جب ہمارا وہ کام ہو جاتا. کتنے کتنے وعدے ہم اپنے اندر کرتے رہتے ہیں، تو جب آ جاتا تو بخل کرتے، یعنی پھر کچھ نہیں دیا جاتا ان سے، ہاتھ مٹھی بند کر لیتے. اب یہ جو جس کے بارے میں آیت اتری، اس کا بھی تھوڑا سا حال آپ کو بتا دوں. بغوی نے یہ واقعہ نقل کیا ہے اس آیت کے شان نزول میں، تمام تفاسیر کی کتابوں میں آپ دیکھ لیں گے. آپ صلی اللہ علیہ وسلم نے غزوہ تبوک کے موقع پہ ایک خطبہ دیا تھا جس میں منافقین کی بدحالی اور ان کے برے انجام کا ذکر کیا تھا. حاضرین میں ایک منافق تھا، جلاس بھی موجود تھا، یہ جس کی میں نے آپ کو بات بتائی، اس نے یہ سارا کیا. پھر جب آپ صلی اللہ علیہ وسلم مدینہ پہنچے تو عامر بن قیس نے یہ واقعہ آپ صلی اللہ علیہ وسلم کو سنا دیا، اور پھر جلاس سے آپ نے بات کی، اور اس نے پھر قسم کھا کے جو جھوٹی کہا کہ میں نے نہیں کہا، وہ ساری بات ہوئی، اور اس کے بعد اس نے پھر واپس اپنی ایمان لے آیا تھا، یعنی ایک طرح سے کلمہ کفر سے توبہ کر لی تھی. اچھا یہ تو پچھلی اس کا وہ ہو گیا. اب اس والی آیت کا جو شان نزول ہے، یہ ہے ابن جریر میں، ابن ابی حاتم میں، ابن مرتوے میں، طبرانی میں، بحقی میں، سب میں یہ روایت نقل کی گئی ہے کہ ایک آدمی تھا سالبہ بن حاتم انصاری، بعض جگہ پہ ہے نہیں، وہ سالبہ ایک اور تھے، وہ بدری صحابی تھے، اس کا آدمی کا نام کچھ اور تھا، لیکن باہر کیف نام کو آپ چھوڑ دیں، آپ صرف یہ ذہن میں رکھیں کہ آپ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر کو اس نے یہ درخواست کی تھی کہ آپ دعا کریں کہ میں مالدار ہو جاؤں. آپ نے فرمایا کیا تم کو میرا طریقہ پسند نہیں ہے؟ قسم ہے ذات کی جس کے قبضے میں میری جان ہے، اگر میں چاہتا تو مدینہ کے پہاڑ سونے کے بن جاتے اور میرے ساتھ پھرا کرتے، مگر مجھے ایسی مالداری پسند نہیں ہے. یعنی آپ صلی اللہ علیہ وسلم نے چاہا کہ میرے طریقے پہ ہی تم رہو. یعنی میرا طریقہ کیا؟ یعنی وہ طریقہ کہ جس کے اندر آپ صلی اللہ علیہ وسلم کے پاس تو مال نہیں تھا، جس حال میں میں ہوں اس طرح کا حال نہیں تمہیں پسند. تو یہ شخص پھر چلا گیا، مگر پھر دوبارہ آیا، پھر یہی کہا، اور اس معاہدے کے ساتھ پیش کیے کہ اگر مجھے مال مل گیا تو میں ہر حق والے کا حق پہنچ جاؤں گا. یعنی اس عہد کے ساتھ آپ صلی اللہ علیہ وسلم کو یہ دعا کی درخواست کی کہ آپ میرے لیے بس دعا کریں. آپ صلی اللہ علیہ وسلم نے دعا کر دی، جس کا اثر یہ ظاہر ہوا کہ اس کی بکریوں میں بے پناہ زیادتی ہو گئی، بہت زیادہ ہو گئی، یہاں تک کہ مدینہ کی جگہ اس پہ تنگ ہو گئی، باہر چلا گیا اور ظہر اور عصر کی دو نمازیں مدینہ میں آ کے آپ کے ساتھ پڑھتا تھا، باقی نماز بھی جنگل میں جہاں اس کا مال ہوتا، بکریاں ہوتی، وہاں پہ ادا کرتا. پھر انہیں بکریوں میں اور زیادہ اضافہ ہو گیا کہ یہ جگہ بھی تنگ ہو گئی، اور مدینہ سے دور جا کے کوئی جگہ لی، وہاں سے صرف جمعے کی نماز کے لیے مدینہ آتا تھا اور پانچوں نمازیں وہیں پڑھنے لگا. پھر اس مال کی فراوانی اور بڑی تو یہ جگہ بھی چھوڑنا پڑی، اور مدینہ سے بہت ہی دور چلا گیا جہاں جمعہ اور جماعت سے بھی محروم ہو گیا. کچھ عرصے کے بعد آپ صلی اللہ علیہ وسلم نے لوگوں سے اس کا حال پوچھا تو لوگوں نے بتایا کہ اس کا مال اتنا زیادہ ہو گیا، شہر کے قریب میں اس کی گنجائش ہی نہیں رہی، اس لیے کسی دور جگہ جا کے اس نے قیام کیا اور اب یہاں نظر نہیں آتا. آپ صلی اللہ علیہ وسلم نے یہ سن کے تین مرتبہ فرمایا، سالبہ پہ افسوس ہو. وہی سالبہ. تو اتفاق سے اسی زمانے میں صدقات کی بارے میں آیات نازل ہوئی جس میں آپ صلی اللہ علیہ وسلم کو مسلمانوں سے صدقات کے وصول کرنے کا حکم دیا گیا کہ ان سے صدقات لیں، یعنی زکات لیں. تو زکات لینے کے لیے کسی کو بھیجتے تھے نا، تو آپ نے مویشی کے صدقات کا مکمل قانون لکھوا کے دو آدمیوں کو عامل بنا کے زکات کا اور زکات کلیکٹ کرنے کے لیے بھیج دیا، اور ان کو حکم دیا کہ سالبہ کے پاس بھی پہنچے اور بنو سلیم کے ایک اور کے پاس، شخص کے پاس بھی جانا. تو یہ دونوں جب صالبہ کے پاس پہنچے اور آپ صلی اللہ علیہ وسلم کا فرمان دکھایا تو کہنے لگا یہ تو جزیہ ہے یعنی ٹیکس ہے جو غیر مسلموں سے لیا جاتا ہے. پھر کہا اچھا اب تو آپ چلے جائیں, جب واپس ہوں گے تو جب یہاں آپ واپس وہاں سے ہو کے آ جائیں گے نا دوسرے آدمی سے لے کے, تو پھر میں اس وقت تک سوچتا ہوں تو پھر میں بتاؤں گا یہاں سے, یعنی چکر لگاتے پھر جانا. تو وہ دونوں چلے گئے, دوسرے شخص کے پاس گئے, اس کو آپ صلی اللہ علیہ وسلم کا فرمان سنایا, تو اس نے اپنے مویشی اونٹ بکریوں میں سے سب سے جو بیسٹ جانور تھے نا وہ نکالے اور وہ جانور دیے ان کو. تو انہوں یہ وہ جانور لے کے خود ان دونوں قاصدان کے ساتھ وہ بھی آپ صلی اللہ علیہ وسلم کے پاس پہنچ گئے. انہوں نے کہا کہ ہمیں تو حکم یہ کہ جانوروں میں سے اعلیٰ چھانٹ کے نہ لائیں, سب سے بیسٹ نہ لے کر آئیں, درمیانہ لے کر آئیں, اس لیے ہم تو یہ جانور نہیں لے سکتے جو گئے تھے نا انہوں نے یہ کہا. تو وہ اس سلیمی آدمی نے اصرار کیا کہ میں اپنی خوشی سے دینا چاہتا ہوں, آپ یہ جانور قبول کر لیں. پھر یہ دونوں آدمی جن کو آپ صلی اللہ علیہ وسلم نے عاملین بنا کے بھیجا تھا وہ گئے اس بندے کے پاس جو صالبہ تھا. تو اس نے کہا کہ لاؤ مجھے پہلے دکھاؤ وہ قانون جو آپ صلی اللہ علیہ وسلم نے لکھوا کے بھیجا ہے. اس کو دیکھ کے کہنے لگا یہ تو بھئی ایک قسم کا جزیہ ہے, مسلمانوں سے تو لینا ہی نہیں چاہیے. اچھا ابھی تم لوگ جاؤ, میں غور کروں گا, پھر میں کوئی فیصلہ کروں گا. جب یہ دونوں واپس مدینہ پہنچے آپ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے, آپ نے ان سے حالات پوچھنے سے پہلے پھر وہی کلمہ دہرایا جو پہلے کہا تھا, یا ویحا صالبہ یا ویحا صالبہ یا ویحا صالبہ, یعنی بڑا سخت افسوس ہے صالبہ پہ. پھر سلیمی کے معاملے پہ خوش ہو کے اس کے لیے دعا فرمائی اور اس کے بارے میں پھر یہ آیت نازل ہوئی کہ وَمِنْهُمْ مَنْ عَاهَدَ اللَّهَ, ان میں سے کچھ ایسے جنہوں نے عہد کیا تھا اللہ سے کہ ہم ہر ایک حقدار کا حق دیں گے, یہ کریں گے. اور اس کے بعد کیا ہو گیا, بخل کا یہ حال ہے کہ آپ صلی اللہ علیہ وسلم نے بھیجا بھی آدمی تو پھر بھی انہوں نے اس نے نہیں دیا. تو پھر فَعَاقَبَهُمْ, اس نے سزا دی ان کو, نفاق فی قلوبہم, نفاق کی ان کے دلوں میں, الی یوم یلقونہ, اس دن تک جس دن تک وہ اسے ملیں گے, یعنی قیامت تک اب نفاق اس کے اندر رہے گا. آپ دیکھیں یہ کتنی ویسے ایک ڈرا دینے والی بات ہے کہ ہم ہر وقت یہ چاہتے ہیں ہمارے پیسہ اور بڑھ جائے, یہ ہو جائے, جب پیسے زیادہ ہوں گے پھر مجھے جاب نہیں کرنی پڑے گی, پھر تو میں دین کی طرف آ جاؤں گی, پھر میں ایسے کروں گی, پھر میں ایسے وعدے کرتے رہتے ہیں. پھر اس کے بعد کیا ہوتا ہے, جب پیسہ زیادہ آ جاتا ہے یا اور کوئی جو بھی نعمت ہے جس کو آپ نے مانگا تھا اور اللہ کی اطاعت کے لیے وعدے کیے تھے, الٹا پہلے سے بھی جاتے ہیں. ایسی دولت جو انسان کو رب سے ہی دور کر دے اس سے تو بہتر ہے کہ ایسا مال ملے ہی نہیں. ہم مگر خواہشات سے ہٹتے نہیں, ہم کہتے ہیں بس اور ہو جائے اور ہو جائے. اب پتہ نہیں ہوتا وہ چیز جو ہمیں ملے گی وہ ہمیں اللہ سے قریب کرے گی کہ دور کر دے گی, اس کی نہیں فکر ہوتی. تو ہمیں جب دعا بھی کریں نا تو یہ دعا کیا کرے, اللہ مجھے وہ مال دینا یا وہ اولاد دینا یا وہ ذمہ داریاں وہ نعمتیں دینا جن سے میں تیرے قریب ہو جاؤں. بات کہتے ہیں اب میرے رشتے دار قریب ہوتے کتنا اچھا ہوتا. اب کیا پتا اگر آپ کے رشتے دار قریب ہوتے آپ ان کا حق ہی نہ دے سکتے, ان کے ساتھ لڑائی جھگڑے ہوتے, ہائے کاش میری بہن میرے پاس رہتی ہوتی پھر مجھے کتنا مزہ آتا. بھائی آپ کو کیا پتا کس چیز میں آپ کے لیے بہتری ہے. تو اس لیے ایسی خواہشات کرنے سے پہلے انسان جو دعا کرے اللہ اس کے اندر بہتری ہو, اس میں تیرے سے قریب ہونا ہو تو پھر یہ چیز مجھے ملے, مجھے وہ چیز ایسی دینا. اب دیکھو اس کو مال ملا اور کیا ہوا, الٹا آپ صلی اللہ علیہ وسلم کی بدعا اس کے اوپر ہوئی. تو اس کی سزا, کیونکہ یہ لاسٹ سٹیج آف نفاق میں پہنچ چکا, اس کی سزا یہ کہ اس کے دل میں اللہ نے نفاق پھر ایسے لوگوں کے دلوں میں ڈال دیا جب تک وہ اس سے ملیں گی, یعنی اب توبہ کی توفیق نہیں ان کو ملے گی, نفاق پہ ان کی جان نکلے گی. بما اخلف اللہ ما وعدوہ, اس وجہ سے کہ انہوں نے اللہ کی جو وعدہ کیا تھا اللہ کے ساتھ اس کے خلاف کیا, وہ بما کانوا یکذبون, اور اس وجہ سے کہ یہ لوگ جھوٹ بولتے ہیں. اور پھر جب ایسا ہی ہوا کہ جب اس کی یہ جو اس آدمی کو جب پتا چلا کہ اس کا ایک رشتہ دار بھی وہیں بیٹھا ہوا تھا, جب آپ صلی اللہ علیہ وسلم نے فرمایا وَيْحَا صَالِبَا, تو اس نے جب سن لیا, اس نے فوراً سفر کر کے جا کے صالبہ تک یہ بات پہنچائی کہ, اور اس کو ملامت کیا کہ دیکھ تیرے بارے میں تو قرآن کی آیت نازل ہو گئی ہے. وہ اب سن کے بڑا گھبرایا اور آپ صلی اللہ علیہ وسلم اس طرح بدعا کر رہے ہیں تو بھاگا گیا مدینہ جا کے, اس نے کہا کہ آپ میرا صدقہ قبول کر لیں. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ مجھے اللہ تعالیٰ نے تمہارا صدقہ قبول کرنے سے منع کر دیا. یہ سن کے سر پہ خاک ڈالتا ہوا گیا. کہا جاتا ہے کہ اس نے توبہ بھی جو ہے نا کوئی ایسا نہیں تھا کہ سچے دل سے توبہ کر رہا تھا, اس کی توبہ بھی یہ تھی کہ یہ نہ ہو کہ آپ صلی اللہ علیہ وسلم کی بدعا مجھے لگ جائے اور میرا سارا یہ مال وغیرہ ختم ہو جائے. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا یہ تو تمہارا اپنا عمل ہے, میں نے تو تمہیں حکم دیا تھا تم نے اطاعت نہیں کی, اب تمہارا صدقہ میں نہیں قبول کر سکتا. तो ये चला गया था। कुछ दिन के बाद ही फिर आप सल्लल्लाहु अलैहि वसल्लम की वफात हो गई थी, और हज़रत अबू बकर सिद्दीक के जमाने में ये आया था वापस कि मेरा सदका लेने, तो उन्होंने फरमाया कि जब आप सल्लल्लाहु अलैहि वसल्लम ने कबूल नहीं किया तो मैं कैसे कबूल कर सकता हूँ। फिर हज़रत उमर के जमाने में भी ये हाजिर हुआ था, इसने यही कहा मेरा सदका कबूल कर लें। फिर हज़रत उस्मान के जमाने में भी इसने दरख्वास्त की थी, तो उन्होंने भी इनकार कर दिया था, सब ने इनकार कर दिया। तो हज़रत उस्मान के जमाने में ये मरा था, तो अल्लाह ताला माफ फरमाए ऐसी से। तो इस वजह से कि ये लोग झूठ बोलते, मुनाफिक की निशानियों में से है ना झूठ बोलना और वादा तोड़ना। झूठ क्या था कि मैं जरूर सदका करूंगा, मैं जरूर नेक बन जाऊंगा, मैं ऐसे हो जाऊंगा, ये झूठ है। अलम यालमु अल्लाह यालमु सिर्रहुम व नजवाहुम, इनको नहीं पता कि अल्लाह ताला जानता है इनकी छुपी हुई बात को और इनकी सरगोशियों को भी। अल्लाह को पता है ये जो इनका निफाक है अंदर, इसको भी अल्लाह जानता है, किसमें कितनी तड़प है अल्लाह को वो भी पता है, क्या नीयत है वो भी अल्लाह जानता है। पर बाद में कह देते हम तो मजबूर हो गए, हम क्या करें, हमसे तो अब होता नहीं है। अगर कोशिश करते तो हो जाता, लेकिन नीयत ही नहीं करने की। घर बैठे कहते रहते हैं बस जब अल्लाह का हुक्म होगा तभी होगा, हम क्या कर सकते हैं, यानी बस अल्लाह के फरिश्ते ही उतरेंगे तो हमसे कराएंगे, वरना हम तो नहीं है काम करने को तैयार। इसका मतलब तो नीयत ही नहीं, जब नीयत तो इंसान कोशिश करता है। हम भी देखेंगे कोई ऐसा हमने वादे तो नहीं किए हुए, कोई चाहे मन्नत मनी या हमने खुद से खुद ही वादे किए हुए जिनका किसी को भी नहीं पता, तो हम उनको पूरा करें। अगर नहीं कर सकते तो कफारा दें, कसम का कफारा दे दें। और कसम का कफारा क्या होता है, 10 मिस्कीनों को खाना खिलाना या 3 रोजे रख लें, और आइंदा के लिए हमेशा ये याद रखेंगे कोई ऐसी बात ना करें जो फिर आप वक्त आने पर करके ना दिखा सके। وأن الله علام الغيوب, बेशक अल्लाह ताला खूब जानने वाला है, बहुत ज्यादा जानने वाला है गैब की बातों को। हम इस हमारे लिए सबके लिए वाकई इस सबक के अंदर बहुत ज्यादा चीजें सीखने की हैं। जब इंसान ये भूल जाता है ना कि अल्लाह छुपी हुई बातों को भी जानता है, सरगोशियों तक को जानता है, तभी इंसान ये अंदर अंदर इरादे करके खुद ही तोड़ देता है और सोचता है कि किसी को तो पता नहीं है, कौन मुझे पूछेगा। तो कोई नहीं जानता मगर रब जानता है, और वो ही उसका हिसाब लेने वाला। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। तिलावत सुनते हैं।
المنافقون والمنافقات بعضهم من بعض يأمرون بالمنكر وينهون عن المعروف ويقبضون أيديهم نسوا الله فنسيهم إن المنافقين هم الفاسقون وعد الله المنافقين والمنافقات والكفار نار جهنم خالدين فيها هي حسبهم ولعنهم الله ولهم عذاب مقيم كالذين من قبلكم كانوا أشد منكم قوة وأكثر أموالا وأولادا فاستمتعوا بخلاقهم فاستمتعتم بخلاقكم كما استمتع الذين من قبلكم بخلاقهم وخضتم كالذي خاضوا أولئك حبطت أعمالهم في الدنيا والآخرة وأولئك هم الخاسرون ألم يأتهم نبأ الذين من قبلهم قوم نوح وعاد وثمود وقوم إبراهيم وأصحاب مدين والمؤتفكات أتتهم رسلهم بالبينات فما كان الله ليظلمهم ولكن كانوا أنفسهم يظلمون والمؤمنون والمؤمنات بعضهم أولياء بعض يأمرون بالمعروف وينهون عن المنكر الْفَجْرِ وَيُقِيمُونَ الصَّلَاةَ وَيُؤْتُونَ الزَّكَاةَ وَيُطِيعُونَ اللَّهَ وَرَسُولَهُ أُولَئِكَ سَيَرْحَمُهُمُ اللَّهُ إِنَّ اللَّهَ عَزِيزٌ حَكِيمٌ وعد الله المؤمنين والمؤمنات جنات تجري من تحتها الأنهار خالدين فيها ومساكن طيبة في جنات عدن ورضوان من الله أكبر ذلك هو الفوز العظيم يا أيها النبي جاهد الكفار والمنافقين واغلظ عليهم ومأواهم جهنم وبئس المصير يحلفون بالله ما قالوا ولقد قالوا كلمة الكفر وكفروا بعد إسلامهم وهموا بما لم ينالوا وما نقموا إلا أن أغناهم الله ورسوله من فضله فإن يتوبوا يك خيرا لهم وإن يتولوا يعذبهم الله عذابا أليما في الدنيا والآخرة وما لهم في الأرض من ولي ولا نصير ومنهم من عاهد الله لئن آتانا من فضله لنصدقن ولنكونن من الصالحين فلما آتاهم من فضله بخلوا به وتولوا وهم معرضون فأعقبهم نفاقا في قلوبهم إلى يوم يلقونه بما أخلفوا الله ما وعدوه وبما كانوا يكذبون ألم يعلموا أن الله يعلم سرهم ونجواهم وأنهم